مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی، ہمارے پروڈیوسر ہیں انجم ہیرلڈ گل اور اسٹوڈیو انجینئر ہیں پیٹ ہنڈلے۔ دوستو، کل 14 اگست ہے، قیام پاکستان کی سالگرہ کا دن، آزادی کا دن۔ بانی پاکستان قائد اعظم محمد علی جناح اور مسلم لیگ نے انگریزوں سے آزادی کی تحریک کے دوران میں الگ ملک کا مطالبہ دو قومی نظریے کی بنیاد پر کیا تھا، یعنی ہندو اور مسلمان دو الگ قومیں ہیں، اس لیے ہندوستان کو آزاد کرتے ہوئے مسلمانوں کے لیے علیحدہ ریاست قائم کی جائے۔ لیکن جب یہ مطالبہ مان لیا گیا تو پاکستان کے قیام سے 3 دن پہلے قائد اعظم نے آئین ساز اسمبلی میں اہم تقریر کی۔ انہوں نے کہا، آپ آزاد ہیں اپنے مندروں میں جانے کے لیے، آپ آزاد ہیں اپنی مسجدوں میں جانے کے لیے اور ریاست پاکستان میں اپنی کسی بھی عبادت گاہ میں جانے کے لیے، آپ کا تعلق کسی بھی مذہب، ذات یا نسل سے ہو، ریاست کا اس سے کوئی لینا دینا نہیں۔ ہم آج کے پروگرام میں قائد اعظم کی اس تقریر کی اہمیت، پاکستان میں اقلیتوں کو حاصل حقوق اور ان کو درپیش صورتحال پر بات کریں گے۔ میں اپنے مہمانوں کا تعارف کروا دوں جن لوگوں سے ہم آج بات کریں گے، ان میں ڈاکٹر اشوک کمار بلوچستان سے سینیٹر ہیں، نیشنل پارٹی سے تعلق ہے، اعظم معراج مسیحی دانشور ہیں، پاکستان میں مسیحیوں کی خدمات اور ان کے کام پر 11 کتابیں شائع کر چکے ہیں، فیصل بن خالد یا فیصل بن خالد پاکستان کے واحد اعلانیہ یہودی ہیں اور اس کے لیے اقلیتوں کے حقوق کے لیے آواز اٹھاتے ہیں، جولیس سالک یعنی جے سالک 4 بار پاکستان کی قومی اسمبلی کے رکن بن چکے ہیں، جسٹس ناصرہ اقبال ماہر قانون ہیں، لاہور ہائی کورٹ کی سابق جج ہیں، اور حاشر ابن ارشاد دانشور ہیں، رائٹر ہیں، استاد ہیں، ان سے بھی اس بارے میں بات کریں گے۔ ان سب لوگوں سے جو بنیادی بات ہم کرنا چاہتے ہیں وہ قائد اعظم کی اس تقریر کی اہمیت اور پاکستان میں اقلیتوں کے جو حقوق حاصل ہیں اس بارے میں بات کریں گے۔ فیصل بن خالد یا فیصل بن خالد، انہوں نے ہمیں جوائن کر لیا کراچی سے، آپ میری آواز سن سکتے ہیں؟ جی، اگر آپ تک میری آواز پہنچ رہی ہے، آپ جی فیصل بن خالد، آپ بات سن سکتے ہیں میری؟
آپ کی آواز ٹوٹ رہی ہے۔
اچھا، آپ جانتے ہیں کل پاکستان کا یوم آزادی ہے، قیام پاکستان کی سالگرہ ہے، تو اس میں ہم اس سے پہلے جو قائد اعظم نے تقریر کی تھی 11 اگست کو، اس بارے میں بات کرنا چاہتے ہیں۔ ظاہر ہے آپ نے بھی تقریر سنی ہوگی جس میں انہوں نے سب لوگوں کو مساوی شہری ہونے کی بات کی تھی قائد اعظم نے، لیکن اب کیا صورتحال ہے پاکستان میں اقلیتوں کے لیے، آپ ہمیں اس بارے میں کچھ بتا سکتے ہیں؟ میری غالباً لائن ڈراپ ہو گئی ہے، ہم کوشش کریں گے کہ ان سے دوبارہ رابطہ کریں۔ ہم اس وقت گفتگو کر رہے ہیں قائد اعظم کی 11 اگست کی تقریر، جس میں انہوں نے فرمایا تھا کہ پاکستان آزاد ہو گیا ہے۔ انہوں نے اس دن دو قومی نظریے کی بات نہیں کی، اس دن انہوں نے ہندو مسلم یا کسی اور مذہبی اکائی کی بات نہیں کی، انہوں نے کہا کہ اب تمام پاکستانی برابر کے شہری ہیں، سب لوگ اپنی عبادت گاہوں میں جانے کے لیے آزاد ہیں، اور حکومت ریاست پاکستان کا کسی بھی مذہب، ذات یا نسل سے، ریاست کا اسے کوئی لینا دینا نہیں۔ قائد اعظم کے انتقال کے بعد جو دستور ساز اسمبلی نے پاکستان کا پہلا آئین بنایا، یا 1956 میں اس آئین کا نفاذ ہوا، پھر دوسرا آئین بنا 1962 میں، اور پھر 1973 میں تیسرا آئین بنا جو اس وقت نافذ العمل ہے، جس میں کئی ترمیم ہو چکی ہیں، لیکن وہ جو آئین ہے اس کی شکوں میں غیر مسلموں کو مکمل تحفظ تو دیا گیا ہے ایک عام شہری کی طرح، لیکن کچھ نہ کچھ مقامات پر امتیازی سلوک بھی ہے کچھ مذہبی اکائیوں کے ساتھ۔ اس بارے میں ہم آج دانشوروں سے اور استادوں سے اور اقلیتی اکائیوں کے نمائندوں سے، لوگوں سے بات کرنا چاہیں گے، ہم جاننا چاہیں گے ان کا اس بارے میں کیا خیال ہے، وہ کیسے اس سارے معاملے کو دیکھتے ہیں اور پاکستان میں اقلیتوں کو کیا حقوق حاصل ہیں، کیا صورتحال ہے، کیا شکایات ہیں. جسٹس ناصرہ جاوید اقبال نے میں جوائن کیا، بہت شکریہ میڈم. ہم آج بات کر رہے ہیں، کل پاکستان کا یوم آزادی ہے اور ہم قائد اعظم کی جو 11 اگست کی تقریر تھی، خاص طور پر اس بارے میں بات کرنا چاہتے ہیں. اس تقریر سے تو ایسا لگتا تھا کہ پاکستان کا اگر سب لوگوں کو برابر کا شہری تسلیم کیا جائے گا تو جیسے یہ کچھ سیکولر ریاست ہوگی اور سارے ہم یہاں پہ کوئی اقلیت نہیں ہوگی، اندازہ اس سے یہ ہوتا ہے. تو آپ کیا سمجھتے ہیں کہ بعد میں جو آئین بنایا گیا اور تو اس کے تحت کیا تمام اقلیتوں کو مکمل حقوق ویسے ہی ملے جیسے عام جیسے مسلمانوں کو یا اکثریتی اکائیوں کو ہیں، یا کچھ فرق رکھا گیا، اور آج کیا صورتحال ہے آج کے پاکستان میں؟
میں سمجھتی ہوں ابتدا میں تو جو آئین بنا 56 کا، اس میں تو ایسی کوئی نہیں تھی ان کے خلاف ڈسکریمنیشن، لیکن ضیاء الحق نے جب 73 کے آئین کو پامال کیا اور دوبارہ اس کو ریسٹور کیا تو اس میں بہت سی تبدیلیاں اس نے لائی تھی، اور اس میں سمجھتی ہوں یہ ساری صورتحال بدلی تھی. کیونکہ جیسے قائد اعظم نے فرمایا تھا کہ مسلمز ول سیز ٹو بی مسلمز اینڈ ہندوز ول سیز ٹو بی ہندوز اینڈ کرسچنز ول سیز ٹو بی کرسچنز، دے ول بی آل ایکول سٹیزنز آف دا اسٹیٹ and you are free to go to your temples, your churches, your synagogues, wherever. لیکن بعد میں میں سمجھتی ہوں زیادہ تکلیف دہ جو صورت پاکستان میں ہوئی وہ ضیاء الحق کی وجہ سے ہوئی. اس نے اسلام کو اپنا بنایا ایک قسم کا کرچ ٹو ون اوور پاپولر سپورٹ، اور اس نے ریفرینڈم بھی آپ کو یاد ہے کرایا کہ اگر آپ اسلام چاہتے ہیں تو آپ میرے لیے ووٹ کریں. تو لپ سروس تو سارے اسلام کو دیتے ہیں، اس لیے انہوں نے اسلام کے لیے ریفرینڈم میں اس کو ووٹ ڈال دیا تو وہ بس بادشاہ بن گیا، وچ واز آئی تھنک ویئر وی سفرڈ دا موسٹ اینڈ دیٹ شوڈ نیور ہیو ہیپنڈ. لیکن میں سمجھتی ہوں کہ شاید کوئی تبدیلی آنی چاہیے اور آئی بھی ہے. اور مجھے یاد ہے ہمارے ایک ممبر تھے پارلیمنٹ کے، مینو بھنڈارا، ہی واز اے پارسی. اس نے پروپوز کیا تھا کہ قائد اعظم کی جو اسپیچ ہے اس کو آپ آبجیکٹو ریزولوشن کے ساتھ انٹیگرل پارٹ آف دا کانسٹیٹیوشن بنائیں. تو تحریک اس بیچارے نے چلائی لیکن اس کو زندگی نے فرصت نہ دی، ہی پاسڈ اوے اینڈ دیٹ ریمینڈ ویئر اٹ واز.
میں غالباً یہ مشرف صاحب کے دور کی بات ہے.
جی
جی اچھا، لیکن جو 1973 کا آئین بھی جو ہے جو 73 میں منظور ہوا، مطلب بعد میں تو اب ترمیم ہوئی ہیں، لیکن اس وقت بھی اس میں یہ چیز شامل تھی اور آج بھی ہے کہ پاکستان میں غیر مسلم افراد صدر اور وزیر اعظم نہیں بن سکتے. تو اس صورت میں پھر ان کے برابر کا شہری،
میں سمجھتی ہوں
جی
جس وقت یہ ترامیم ہو رہی تھی نا 18th Amendment، جس وقت سارا اس کو رضا ربانی نے ری بوٹ کیا تھا،
جی
اس وقت ہم لوگوں نے پروپوز کیا تھا کہ ایک تو خواتین کے خلاف بھی ڈسکریمنیشن ہے اور اس میں اقلیتوں کے خلاف بھی جگہ جگہ ڈسکریمنیشن ہے، یہ سب چیزیں نکال دی جائیں. لیکن بس وہ اصل میں سمجھتی ہوں جو مائنڈ سیٹ بدل دیا تھا ضیاء الحق نے اس کی وجہ سے، اور آبجیکٹو ریزولوشن کو انٹیگرل پارٹ آف دا کانسٹیٹیوشن بنانا جو تھا نا اس کی وجہ سے ہوا. دیکھیے اگر ہیڈ آف دا اسٹیٹ نہ بھی رکھتے وہاں پہ اس میں جو اس کا مذہب تھا تو کوئی فرق نہیں پڑنا تھا، بیکاز دیر از سچ این اوور ویلمنگ میجورٹی آف مسلم کہ میرا خیال ہے کبھی کوئی امکان ہونا نہیں تھا، جیسے رومن کیتھلک نہیں بنتا صدر کبھی امریکہ کا. تو آئی مین ایون تھنگز وچ آر ناٹ ریٹن وہ ہو جاتی ہے اسی طریقے سے. تو ان کو اس طرح آرٹیکولیٹ کرنے سے ایسے ہی اپنے منہ کا مزہ جو ہے اس کو خراب کرنا، اس کا فائدہ کوئی نہیں تھا.
جی اچھا، پاکستان میں بہت زیادہ انڈیا پہ تنقید کی جاتی ہے، شاید بعض اوقات وہ درست بھی ہوتی ہے، بعض اوقات غلط بھی ہوتی ہے، لیکن دیکھیں وہاں پر انہوں نے مسلمان صدور بھی بنائے ہیں، سکھ صدر بھی بنایا ہے، بلکہ سکھ وزیر اعظم بھی بنایا ہے، تو ان کی اچھی بات تو پاکستان بھی اس طرح لے سکتا تھا.
جی ہاں بالکل لے سکتا تھا، اس میں کوئی شک نہیں. اور میں آپ کو یہ بات بتاؤں کہ علامہ اقبال اور قائد اعظم نے کہا تھا کہ پاکستان ول بی اسپریچول ڈیموکریسی. اب اسپریچول ڈیموکریسی جو اسپریچول کا لفظ تھا نا، اس کے بعد بارے میں یہ ہمیشہ کنفیوژن ہوتی تھی کہ واٹ ڈڈ دے مین بائی دا ورڈ اسپریچول. تو ان کی مراد یہ تھی کہ اٹ ول بی اے ریسپیکٹ فار ہیومینٹی، انسانیت کی عزت، انسانیت کی قدر. That is the meaning of the word spiritual. But it was wrongly interpreted or inferred کہ جی یہ spiritual means religious. ایسی بات نہیں تھی کبھی بھی ان کے تصور میں.
اچھا ایک ذرا نازک صورت حال ہے پاکستان میں تو شاید اس بارے میں بہت کھل کے بات نہیں ہو سکتی، لیکن پاکستان میں احمدیوں کو اجتماع کا حق نہیں ہے، عبادت گاہ بنانے کا حق نہیں ہے، حد یہ کہ قرآن پڑھنے اور قربانی کرنے کا بھی حق نہیں ہے۔ تو یہ پاکستان کے آئین کا
جی
تضاد نہیں ہے کہ ایک طرف تو وہ سب کو مساوی حقوق دینے کی بات کرتا ہے اور دوسری طرف ایک طبقے سے یہ حقوق چھین لیتا ہے؟
اصل میں صورت حال یہ ہے کہ اقتدار کو اپنے قریب رکھنے کے لیے جو بھی آتا ہے وہ دیکھتا ہے کہ جی مائنڈ سیٹ لوگوں کی کیا ہے، ایکسکیوز می، تو یہ تو جو شک ہے نا یہ احمدیوں کو کافر ڈکلیئر کرنا، یہ تو ذوالفقار علی بھٹو نے کیا تھا، آپ شاید جانتے ہیں،
جی جی بالکل،
اور اس سے پہلے ایسی کوئی بات نہیں تھی، لیکن جب ایک دفعہ ایک بات کہیں پہ آ جائے اس قسم کی تو سٹیٹس کو اینٹی کو ریسٹور کرنا بہت مشکل ہو جاتا ہے۔
جی،
اور یہی بات جو ضیاء الحق نے چیزیں انٹروڈیوس کی تھی، 18th Amendment جب آئی تھی تو ہم نے خواتین کی جو ایکٹیویزم کی موومنٹ ہے ہم نے تو پروپوز کیا تھا کہ جی آپ اس کو جو بھی ہے اس میں امینڈمنٹ آئی ہوئی یا ترامیم شدہ آئین اس کو ختم کریں، پہلے 1974 کا آئین ہے 1973 کا اس کو آپ ریسٹور کریں ان اٹس پرسٹین فارم، پھر آپ نے جو کوئی فیڈرلزم کے بارے میں یا کسی چیز کے بارے میں کرنی ہے امینڈمنٹ وہ اس سے شروع کرے تاکہ سٹیٹس کو اینٹی رہے ہی کوئی نہ، لیکن وہ پھر مزاج کے مطابق جو اس وقت ہوگا۔ آپ دیکھیے جب وہ جو ترمیم والا تھا نا اپنا انہوں نے بنایا ہوا تھا، کمیٹی بنائی ہوئی تھی، اس میں کوئی عورت نہیں تھی، اس میں کوئی مائنورٹی نہیں تھی، تو پھر آ جا کے وہی چیزیں رہیں جو ان لوگوں نے پسند کی جو اس کمیٹی میں تھے۔
اچھا
یہ باتیں ہمیشہ مشکل ہو جاتی ہیں کہ واپس آپ وہ صورت لائے جو کبھی تھی۔
جی اچھا ایک بات جو قائد اعظم کی تقریر میں بہت، یعنی انہوں نے تو بہت وضاحت سے کی ہے لیکن ہمارا ہم سب کا ذہن مذہب کی طرف چلا جاتا ہے، انہوں نے نسلی اور جو ذات برادری ہے ان کی اقلیتوں کی بھی بات کی ہے، تو کیا نسلی اور لسانی اقلیتیں بھی ویسے ہی توجہ کی مستحق ہیں جیسے مذہبی اقلیتیں؟
بالکل یقیناً، اور یہ دیکھیے کہ اس کے بارے میں علامہ اقبال جو ویژن جنہوں نے دی تھی انہوں نے کہا تھا فرقہ بندی ہے کہیں اور کہیں ذاتیں ہیں، کیا زمانے میں پنپنے کی یہی بات ہے، اب دیوبندی اور بریلوی اور شیعہ اور سنی، اور قائد اعظم خود آپ دیکھیے یہ کتنی ایک پتہ کی بات ہے، یہ اسماعیلی تھے اپنے فقہ کے حساب سے، پھر انہوں نے اسماعیلی کا اپنا فقہ چھوڑ دیا، لیکن یہ فقہ جعفریہ انہوں نے کبھی نہیں چھوڑی، جب ان سے پوچھا گیا کہ آپ کا مسلک کیا ہے تو انہوں نے کہا الحمدللہ میں مسلمان ہوں، میرا مسلک وہی ہے جو میرے نبی صلی اللہ علیہ وسلم کا، تو اس لیے وہ یہ مسلک ذات برادری سے بالا تر تھے، اقبال بھی جنہوں نے تصور دیا اور قائد اعظم بھی جنہوں نے اس تصور کو حقیقت کا روپ دینے میں ہماری قیادت کی، دونوں کا اس بارے میں لسانیت کے بارے میں مذہبی اقلیتوں میں یا یہ گروہ بندی جو فرقہ واریت ہے اس کے بارے میں بالکل یہ خیال تھا کہ ایسا ہونا ہی نہیں چاہیے، لیکن وہ دیکھے نا جو جو اپنے اقتدار کی خاطر جو کر لیتا ہے نا اس کو واپس لے جانا ہمارے لیے بڑا مشکل ہے، اور یہی صورتحال ہے جس کی وجہ سے ہمارے یہاں بہت سی ایسی صورتحال پیش آئی ہیں، آپ جانتے ہیں شانتی نگر کا واقعہ ہوا، پھر یہاں کوئی 2-3 سال ہوئے یا لاہور کے بالکل قریب جو جگہ ہے وہاں پہ واقعہ ہوا، یہ سارے واقعات کبھی ہو نہیں سکتے تھے اگر وہ تصور جس پہ قائد اعظم نے اور علامہ اقبال نے قائم کیا تھا اس ریاست کو وہ اپنے اصل روپ میں رہتے۔
درست کہہ رہی ہیں آپ، بہت شکریہ آپ کا جسٹس ناصرہ اقبال ہم سے بات کر رہی تھیں، بہت شکریہ آپ نے قیمتی وقت دیا اور ہم سے گفتگو کی۔ ہمیں ڈاکٹر اشوک کمار نے جوائن کر لیا ہے جو سینیٹر ہیں، بلوچستان سے تعلق ہے، سر بہت شکریہ وقت دینے کے لیے، ہم یوم آزادی بھی ہے کل لیکن ہم 11 اگست کی قائد اعظم کی تقریر ہے اس بارے میں بات کر رہے ہیں جس میں انہوں نے تمام شہریوں کو برابر کے حقوق دینے کی بات کی تھی، آپ بتائیے، ظاہر آپ کا تعلق تو یعنی آپ اعلیٰ رہنما ہیں تو آپ ہمیں صحیح بتا سکتے ہیں کہ آج کا پاکستان ویسا ہی ہے جیسا قائد اعظم نے چاہا تھا؟
دیکھیں بھائی آپ کی بات بالکل 11 اگست کی جو اسپیچ کے اندر قائد اعظم جناح نے جو فرمایا تھا کہ ہم سب پاکستانی ہیں، ہمارا دوسرے کوئی ایشو نہیں ہے، کسی کے مذہب کا مذہب الگ ہے، ہر کسی کا مذہب اپنا اپنا ہے، ہر کسی کو اپنی آزادی ہے مندر میں جانے کی، مسجد میں جانے کی، گرودوارے میں جانے کی، چرچ میں جانے کی، تو میں سمجھتا ہوں کہ ابھی جو پاکستان ہے وہ یقیناً قائد اعظم کے وین والا نہیں ہے، لیکن دوسری بات یہ ہے کہ یہ بھی نہیں ہے کہ جس طریقے سے ہمارے اقلیتی برادری کے یا مائنارٹی کے لوگ جس طریقے سے پاکستان کا امیج باہر شو کرتے ہیں میں اس سے اتفاق نہیں کرتا۔ اب آپ دیکھیں کہ مائنارٹی کے اندر हम जो भी हैं हमें पाकिस्तान के अंदर बिल्कुल फुल्ली आजादी है, हम अपना मजहबी त्योहार बिल्कुल आजादी से मनाते हैं, हमें किसी चीज का कोई हेजिटेशन नहीं है।
अच्छी बात।
लिहाजा पाकिस्तान में इस वक्त जो मजहबी इंता पसंदी है उसकी वजह से यकीनन मिनॉरिटी के कुछ लोग अफेक्टेड होते हैं
जी।
और जितने लोग हैं उस हिसाब से अफेक्टेड होते हैं। अब ये पाकिस्तान पूरा दहशतगर्दी की एक लपेट में है। अगर बोला जाए कि भाई चर्च में वहाँ धमाका हो गया या मंदिर में हो गया, यकीनन मंदिर में भी हुआ है, चर्च में भी हुआ है, लाहौर में भी हुआ है, बहुत सी जगहों में पाकिस्तान में हुआ है, लेकिन उसके बनिस्बत मस्जिदों में भी हो रहा है। देखिए ना, ये मजहबी इसमें मजहब का कोई ताल्लुक नहीं है, कायदेजम का भी पाकिस्तानी, हम को तो फख्र है कि हम पाकिस्तानी है
जी।
सबसे पहले हमारा पाकिस्तान है, हम पाकिस्तानी है, उसके बाद है मजहब की बात। तो मजहब के अंदर अब मजहब में इंता पसंदी यकीनन मैं समझ रहा हूँ कि पाकिस्तान के अंदर मजहबी इंता पसंदी बढ़ रही है, वो खतरनाक है, लेकिन ये बिल्कुल नहीं है। हाँ, छोटे मोटे मसाइल तो है, वो अगर आप इंडिया में देखें, गुजरात में जाके देखें, तो वहां के मुसलमानों के साथ क्या हो रहा है
जी।
तो ये एक अलग चीज है, जिस तरीके से काजिम ने फरमाया था यकीनन उसके ऊपर अमल दराम नहीं हो रहा, लेकिन ये भी नहीं कि कायदेजम ने जो फरमाया था उसके ऊपर बिल्कुल अमल दराम नहीं होता। आज अलहमदिल्ला हमारे, मैं समझता हूँ कि पाकिस्तान के सेनेट के अंदर हमारे चार मिनॉरिटी के, चार भी नहीं बल्कि सात मिनॉरिटी के बंदे हैं
जी।
और ये हम लोगों का खुद का वीएन है, हम खुद कर सकते हैं। हमारे अंदर भी मजहबी इंता पसंदी हिंदू के अंदर भी है, क्रिश्चियन के अंदर भी है। मैं आपको थोड़ा सा एक मिसाल दूंगा कि अभी मीरपुर खास हमारा डिस्ट्रिक्ट मकसद थरपारकर का इलाका, सिंध का इलाका है मीरपुर खास, वहां से एक मिनॉरिटी का बंदा मुस्लिम के सामने खड़ा हुआ था, जहां 20% भी मिनॉरिटी के वोट नहीं है, लेकिन उसने मेरा ख्याल है कि 60,000 या 70,000 वोट उठाए। 70,000 में से 60,000 या 55,000 मुस्लिम वोट थे जो मिनॉरिटी के बंदे को मिले। वही मिनॉरिटी का बंदा आज मिनिस्टर है, उसके पास 3 मिनिस्ट्री है। हमारे सिंध के अंदर बहुत से ऐसे है 3-4 मिनिस्टर मिनॉरिटी के मिनिस्टर है। वफाक में भी पहले था, आप देखें वफाक के अंदर जो हमारा अभी सेंटर है कामरान माइकल साहब, वो वजीर खजाना भी रहे
जी,
उसके बाद सेंटर भी रहे,
सेनेटर
वफाक जी वजीर पोर्ट एंड शिपिंग भी रहे। तो देखिए कायदेजम का जो वीएम था, कायदेजम की तो पहले जो पहली कानून असेंबली के अंदर ला मिनिस्टर अकलित का था
जी,
मेयर कराची का अकलित का था। तो हम अकलित वाले पाकिस्तान के अंदर हमें इतनी बड़ी दुश्वारी नहीं है जितनी हमारे अकलित के मजहबी जो प्रोपेंडा है, जिस तरीके से मुसलमानों के अंदर भी मजहबी इंता पसंदी है, तो हमारे अंदर भी 2-4 ऐसे ग्रुप हैं जो मजहब के नाम पे सियासत करना चाहते हैं। तो मैं तो आपके तफसर से ये भी हमारे मिनॉरिटी के दोस्तों को गुजारिश करूंगा कि मजहब के नाम पे सियासत ना करें, सियासत अपनी एबिलिटी के ऊपर, अपनी कैबिलिटी के ऊपर करें, अपनी सर्विस के ऊपर करें।
बहुत अच्छी बात।
तो मैंने आपसे ये गुजारिश की ना कि जिस तरीके से हमारे पाकिस्तान का इमेज बाहर दिखाया जाता है
जी,
अब मैंने आपको एक मिसाल दी आले, दूसरी मिसाल में थरपारकर की, जो वहाँ कौमी असेंबली की नशिश के ऊपर डॉक्टर महेश मलानी जीत के आए, वहाँ चलो ठीक है 45% मेजॉरिटी है, लेकिन वो मेजॉरिटी तो मुसलमान की है, उन्होंने वोट उनको दिया है। मीरपुर खास में मेजॉरिटी मुसलमानों की है, उनको दिया है। तीसरा भी एक हमारा मेजॉरिटी का बंदा यहाँ से जीत के आया है, उनको मुसलमानों ने वोट दिया है, लेकिन ये कुछ लोग है कि ये इस चीज को भड़का के हमारे मुल्क का इमेज खराब करना चाहते हैं।
ठीक है।
अब सिर्फ हमें एक इधर प्रॉब्लम जरूर है, पोस्ट कन्वर्जन,
इसलिए
भी वो एक मखसूस गिरोह जो 2-4-6 बंदे हैं जिन्होंने ऐसे इस्लाम का टीका उठाया हुआ है, वो इमेच्योर बंदों को बहला के तहला के मुस्लिम करते हैं और उसी को मीडिया के ऊपर दिखाते हैं। तो मैं समझता हूँ कि ये 2-4 छोटी चीजें हमारे साथ जरूर है
जी।
ये दूसरी जगहों पे भी है, हिंदुस्तान में जाओ तो हिंदुस्तान में भी है, जहाँ मुसलमान अक्सर में भी है, लेकिन गुजरात सूबा जैसे है उसके अंदर मुसलमानों के साथ कितना जुल्म हो रहा है।
बिल्कुल।
अब हमें इस सारी चीजों को, मजहब वाली चीज को छोड़ के, हमको अपने हिसाब से अपने जहन से चलना होगा कि हम पाकिस्तानी है, और जहाँ भी ह्यूमन राइट की वायोलेशन हो वहाँ हमको इसी चीज दौड़ना चाहिए कि भाई ह्यूमन राइट की वायोलेशन ना हो। अब मकबूजा कश्मीर में देखिए आज क्या हो रहा है, वो भी हमारे भाई है, हमारी तरह इंसान है, उनके साथ क्या हो रहा है, آپ خود دیکھو.
جی ہاں,
تو میری تو آپ کے تاثر سے یہی ہماری میسج ہوگا, 11 اگست ہے, 14 اگست ہوگا, لیکن 14 اگست کو بھی ہم پاکستان کا مقصد کی آزادی کا دن مناتے ہیں.
جی.
آج ہم 14 اگست کو ہم جو نا کشمیری بھائیوں کے ساتھ یکجہتی کے طور پہ منا رہے ہیں, تو میں تو آپ کے تاثر سے یہ کہوں گا کہ پاکستان کے اندر مائنارٹی بالکل محفوظ ہے, چند پرسن ہیں
جی.
جو یہ چیز کرتے ہیں.
اچھا ڈاکٹر صاحب, یہ
صوبے کے اندر رہ رہا ہوں
جی,
اس صوبے کے اندر رہ رہا ہوں جہاں میں نہیں سمجھتا ہوں کہ ہمارے نوابوں نے, سرداروں نے ہمیں اس طریقے سے رکھا ہوا ہے جس طریقے سے اپنے بندوں کو نہیں رکھا ہوا ہے, اپنے مسلمان بھائیوں کو نہیں رکھا ہوا ہے.
جی.
آپ اگر نواب بگٹی کا مثال لوگے تو نواب بگٹی صاحب کے اس ڈیرے کے اندر 150 گھر تھے ہندوؤں کے. ہاں, اس کے شہادت کے بعد وہاں سے انہوں کے ساتھ ظلم ہوا, لیکن جب تک وہ نواب بیٹھا ہوا تھا وہاں کے ہندو اپنے آپ کو
محفوظ
نواب کے بعد خود سمجھتے تھے.
جی.
اب ہمارا ایک دوسرا کھوزدار کے علاقے میں بڑا ایک دوسرا شہر ہے جس کو نال کہتے ہیں, جو میر گوس بچ بزنجو کا علاقہ ہے.
جی.
وہاں ہندو کا اتنا بڑا ڈیرا ہے جہاں مسلمانوں کے گھر شادی ہوتی ہے, گمی پیشی ہوتی ہے, تو اس ڈیرے میں آ کے رہتے ہیں.
جی.
تو ان کے انہوں نے بالکل ان کو سنبھالا ہوا ہے اور ساتھ میں بالکل اپنے رائٹ کے ساتھ سے رہ رہے ہیں, تو کہیں کہیں جگہ ضرور ہے.
جی.
لیکن میں تو پھر سے آپ سے یہ کہوں گا کہ آپ کے میسج کے, آپ کے جو ہے نا اپنا پروگرام کے تعصب سے ہمارے بلوچ پاکستان کے مائنارٹی کے دوستوں کو کہ ہم خود کو بولتے ہیں کہ مائنارٹی, بھائی ہم تو اسی چیز کے ہم اپنے آپ کو کمپلیکس بنا لے جائیں, نہ مائنارٹی نہ میجارٹی, ہم پاکستانی ہیں, ہمارا رائٹ ہے.
بہت اچھی بات ہے. اچھا لیکن اب یہ بتائیں کہ وہ جو ہندو لڑکیوں کا اغوا ہوتا ہے, انہیں مسلمان کیا جاتا ہے, آپ نے بھی ذکر کیا, تو اس کی وجہ سے بہت سے ہندو, کئی سو ہندو میرا خیال ہے, اگر میں زیادہ نہیں بتا رہا تو کئی سو تو لازماً سرحد پار کر کے انڈیا چلے گئے, وہاں انہوں نے پناہ طلب کی ہے, تو یہ اس سے بھی تو پاکستان کا نام برا ہو رہا ہے. اس کو روکنے کے لیے اب آپ رکنے پارلیمنٹ ہیں, آپ کچھ کوشش نہیں کر رہے کہ یہاں پہ امن ہو جائے, اس طرح کی حرکتیں نہ ہوں؟
نہیں, ہاں یہ آپ کی بات بالکل بجائے, میں مانتا ہوں ہندو برابر جیسے مائگریٹ ہو کے گئے ہیں, ہندو گئے ہندوستان گئے, لیکن بات میں نے آپ سے وہی کیا نا, کس پرسنٹیج میں یا کس کونے میں انتہا پسندی ہندو, جو مذہبی انتہا پسندی ہے, مان رہا ہوں اس میں میں نے انکار آپ سے نہیں کیا کہ ہے, ہم کوشش بھی کرتے رہے, لیکن ان کے ساتھ تھوڑا بہت میں سمجھتا ہوں کہ والدین کے اوپر یا اپنے مذہب کے اوپر آتا ہے کہ ہم اپنے بچوں کو کون سی تربیت دیتے ہیں.
جی.
بچوں کے اوپر نظر رکھیں, بچوں کو تربیت دیں, اور باقی یہی ہے کہ جس طریقے سے ابھی ہم نے لا پاس ہوا ہے, سندھ کے اندر پاس ہوا ہے کہ بھئی 18 سال کی عمر کے بعد شادی ہونی چاہیے, تو ہمارا ادھر بھی مطالبہ یہ ہے کہ اگر 18 سال کے بعد میچور ہونے کے بعد کسی بھی بندہ ہے, کوئی بھی بندہ کسی مذہب میں جانا چاہتا ہے, اس کو آزادی ہونی چاہیے اور آزادی ہے جائے, لیکن ہمارا یہ سب ادھر ضرور ہے کہ 18 سال کی نیچے کی عمر کے اندر جس طرح کے ہوتا ہے وہ ایک دکھ کی بات بھی ہے, دکھ بھی ہوتا ہے. کوشش ہماری اسی پہ ہے کہ ہم اس چیز کو امینڈمنٹ کرائے کہ بھئی کوئی بھی مذہب تبدیلی تو 18 سال کی ایج کے بعد اس کو آزادی ہے. جس طریقے سے میں آپ کو ایک چھوٹا سا مثال دوں گا, اگلے چکر ہم سنگاپور گئے تھے کسی کانفرنس کے اندر, وہاں فلپین کی مجھے ڈپٹی چیئرمین ملی, ان کی بیٹی کا اس نے مجھے پکچر دکھایا, تو ساتھ میں وہ لڑکے کا دکھایا, تو بولتا ہے میں نے بولا یہ کیا ہے, بولتا ہمارے پاس وہ بالکل سول لا ہے کہ میری بیٹی ہندو ہے, اس نے مسلمان سے شادی کی ہے, وہ مسلمان ہے, وہ ہندو ہے, کوئی ایشو نہیں ہے. یہ ہر دنیا میں ایسے, یہ پاکستان میں سمجھتا ہوں کہ نہیں ہے, پاکستان میں ہونا چاہیے, جس کی مرضی ہے جہاں جائے,
ٹھیک ہے ڈاکٹر صاحب, بہت شکریہ. جی جی, بہت شکریہ اپنا قیمتی وقت دینے کے لیے اور اپنے خیالات سے آگاہ کرنے کے لیے, بہت مہربانی آپ کی. ہمیں فیشل بن خالد نے کراچی سے جوائن کیا ہے, آپ کو میری آواز آ رہی ہے؟ اس وقت کچھ شاید ہماری ڈسٹربینس ہو گئی تھی.
جی ہاں, آپ کی آواز آ رہی ہے, اور بہت بہت شکریہ وائس آف امریکہ کا کہ مجھے اپنے پروگرام میں بلایا. میں انگریزی میں زیادہ سوچتا ہوں,
جی جی,
میرا تھاٹ پروسیس انگریزی میں
ہے,
میں اردو میں پوری کوشش کروں گا بہت اچھے طریقے سے اپنے آپ کا اظہار خیال کر سکوں.
ٹھیک ہے.
ایک سوال تھا ابھی جب آپ یہ بات ان سے کر رہے تھے, میں ابھی پروگرام میں شامل ہوا ہوں, یہ کیوں ضروری ہے کہ ایک ہندو لڑکی کو اگر ایک مسلمان لڑکے پسند آیا ہے اور اس کو شادی کرنا چاہتی ہے تو ہمارے لا میں اس چیز کی اجازت ہونی چاہیے کہ ایک مسلمان لڑکا ایک ہندو یا کرسچن لڑکی سے, ایک مسلمان لڑکا ایک ہندو لڑکی سے شادی کر سکے؟ ہمارے پاس اگر ہم ایک ڈیموکریسی ہے ٹرولی تو اس چیز کی اجازت ہونی چاہیے, تو یہ پرابلم ہی نہیں ہوگی فورس کنورژن کی حقیقت ہے یا نہیں ہے ریگارڈلیس اس کے.
जी, असल में मसला ये कि वहाँ पे कम उम्र लड़कियों के साथ ऐसा हो रहा है। अगर 18 साल से ज़्यादा की लड़की है वो खुद सोचने समझने के काबिल है, गालिबन इस पर वो इजहार ख्याल कर रहे थे। आप मुझे ये बताएं कि मतलब अच्छी बात तो मैं नहीं कर रहा, तो तकलीफ दे बात है, लेकिन पाकिस्तान में यहूदियों के खिलाफ शदीद जज्बात पाए जाते हैं और आप वाहिद गालिबन वाहिद मुल्क के वाहिद एलानिया यहूदी हैं, तो ऐसी हिम्मत कैसे की आपने ये कहने की कि आप यहूदी?
एक वक्त आता है कि इंसान जो है डर डर के थक जाता है, और मैं ये नहीं कहूँगा कि मैं बहादुर हूँ, मैं ये कहूँगा कि वो शख्स जो अपना खौफ अपने साथ वाले इर्द गिर्द खड़े हुए लोगों से ज्यादा देर तक छुपा सकता है, तो उसको शायद अंग्रेजी में करेज कहते हैं या उर्दू में बहादुरी कहते हैं। डरता हर शख्स है और डरना एक कुदरती अमल है जिससे आदमी अपने आप को महफूज रखने की जो है सोच सोचता है। अब एक सोशल मीडिया का जमाना है, मैं खुद 31 इयर्स का हूँ और आई एम इंडिया मिलेनियल जनरेशन ऑफ दिस कंट्री। अब डरना और उससे खौफ खाना इतना आसान नहीं रहा, क्योंकि सोशल मीडिया एक ऐसी चीज है जो मेरे जैसे मैस्लोज लॉ ऑफ हायरकी ऑफ नीड्स के जो बिल्कुल नीचे जो रहने वाले जो लोग हैं, हमें ये एक अपॉर्चुनिटी देता है ये सोशल मीडिया कि हम नीचे अपने उस स्लैब में रहते हुए जो उसके टॉप जो सेगमेंट्स हैं सेल्फ एक्चुअलाइजेशन के, वो हम कर सकें। नाउ वी कैन, अब हम जो है अपने लिए कानून को तब्दीली और कानून की बेहतरी के लिए आवाज उठा सकते हैं और आवाज पहुंचा सकते हैं, और इसका सिर्फ और सिर्फ क्रेडिट सोशल मीडिया पे जाता है।
दुरुस्त।
तो अब एक वक्त आ चुका था, एक इर्तकाई अमल होता है एक डेमोक्रेसी का, और डेमोक्रेसी में रहते हुए शहरियों का भी एक इर्तकाई अमल होता है, और मैं नहीं तो कोई और, कोई नहीं तो कोई और, अपने अपने मसाइल के लिए लोग आवाज उठाना लोगों ने शुरू कर दी है, और मैंने भी जो है इस चीज को किया है। अच्छा, अब मैं ये बीच में ये जरूर कहूंगा, मेरा ये अमल एक छोटी सी कंट्रीब्यूशन है उन पाकिस्तानी कदावर शख्सियात के लिए जिन्होंने पाकिस्तान में सिविल लिबर्टीज और मजहब की आज़ादी और प्रोग्रेसिव व्यूज के लिए उन्होंने उस पर काम किया है। ये मेरी उनके काम के लिए एक छोटी सी कंट्रीब्यूशन है जो भी मैंने एक्टिविज्म किया और उससे जो भी रिजल्ट्स आए।
बहुत अच्छी बात है, लेकिन अब ये बताएं कि जब आपने ऐलान किया तो आपको इम्तियाजी सलूक का सामना तो नहीं हुआ, क्योंकि जाहिर है ये करना होता है पूरी दुनिया में माइनॉरिटीज के साथ, तो आपको कुछ आपके साथ कोई डिस्क्रिमिनेशन तो नहीं हुआ?
जहाँ तक ताल्लुक है, एक सोशल एक्सपेरिमेंट्स मैंने किए हैं, तो बाय ट्रेनिंग मैं सिविल इंजीनियर हूँ लेकिन मुझे साइकोलॉजी और सोशियोलॉजी और इंसानी बिहेवियर ह्यूमन बिहेवियर पढ़ने में और स्टडी करने में एक मेरा शौक है, तो मैंने सोशल एक्सपेरिमेंट्स भी किए, इसकी उर्दू मुझे नहीं मालूम। उसमें बाजू का मैंने बैठ के कहीं एक चाय के ढाबे के ऊपर कन्वर्सेशन स्ट्राइक की कि हम बात करना शुरू कर दें, और मैंने अपने आप को, वो मुझे वो नहीं जानते थे, और जब भी मैंने ये एक्सपेरिमेंट किया और मैं बात को आगे ला के मजहब और मजहब से फिर मैं यहूदियों को लाया हूँ, तो फिर हमेशा मैंने यही सुना कि वो बुरे होते हैं। मैं उससे ही कवर के अंदर रहते हुए उसी आइडेंटिटी के साथ कि मैं भी उन्हीं में से हूँ, मैं पूछता था कि वजह क्या है। मुझे आज तक सिवाय जो कंस्पिरेसी थ्योरीज हैं उसके अलावा मुझे ऐसा कुछ भी नहीं मिला कि जिसपे वो कह सकें कि हमें इस वजह से बुरे लगते हैं। बस वो यही कहते हैं कि हमारे लिए वो हमें तबाह करना चाहते हैं, हमें नुकसान करना चाहते हैं। मैंने उनसे यही कहा कि भाई कि हर कोई अपनी इकोनॉमी बेहतर करना चाहता है, इसके अलावा वो कंपटिशन जायज है, बाकी इसके अलावा हमारे लिए ना ही हमें कोई जो है पैरानोया में हमें कोई तबाह करना चाहता है, और ना ही पैरानोया का जो रिवर्स है कि कोई हमें जो है पूरी दुनिया के अंदर जो है हमें सुपीरियर बनाना चाहता है। तो लेकिन जब हाँ इसके बरक्स जब उस गैदरिंग में जहाँ मेरी आइडेंटिटी को वो जानते हैं, आप यकीन करें हम ऐसे बात करते हैं, ऐसे मजाक करते हैं और ऐसे डीप डिस्कशंस करते हैं कि आप उसमें कोई भी जरा मजहब का बीच में कोई डिस्क्रिमिनेशन का जो है सवाल ही पैदा नहीं होता।
अच्छा, अब ये बताएं कि जो आपने यानी अगर जब लोगों को बताया कि मैं यहूदी हूँ, तो आपको लगता है कि आप किस तरह डिस्कशन करने से, इस तरह लोगों से बात करने से, उन्हें बताने से लोगों का जो में जो कुव्वत बर्दाश्त है, टॉलरेंस है, वो बढ़ेगी और वो लोगों को कबूल करना शुरू कर देंगे? ऐसे साइंस हैं?
आपने बिल्कुल सही बहुत प्यारा सवाल किया है और आपके सवाल का मैं जवाब आप ही के एक्चुअली जहन के अंदर है कि जी हाँ, जब हम बैठ के आपस में एक दूसरे से मिलेंगे और अपना अपना जो मजहबी पॉइंट ऑफ व्यू है और जो एफिलिएशन है वो एक दूसरे से डिस्कस करते हैं, तो इससे जो है माशरे के अंदर एक दूसरे के लिए जगह पैदा करना, टॉलरेंट होना और एक दूसरे की समझना वो ज्यादा होता है। तो मैं ये समझता हूँ कि हमारे जो एक 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 इनविजिबल एक बाउंड्री है हमारे माशरे के अंदर, वो है बेसिकली तौर पे सोशियो इकोनॉमिक बाउंड्री है। लेकिन जहाँ माइनॉरिटी और मुस्लिम पाकिस्तानी भाई और माइनॉरिटी से रिलेटेड जो पाकिस्तानी भाई हैं, जब वो आपस में मिलकर बैठते हैं और उनकी एक गैदरिंग बन जाती है, एक दोस्ताना माहौल बन जाता है, तो वहाँ मजहब की हदूद जो है वो बिल्कुल मिट जाती हैं और गायब हो जाती है।
ठीक है, अब आप एक एक मुझे बताएं आपके आखिरी सवाल के, पाकिस्तान में जो माइनॉरिटीज़ हैं, वैसे मुझे माइनॉरिटी कहना अच्छा नहीं लगता क्योंकि सब लोगों को बराबर का शहरी होना चाहिए, लेकिन अगर चलें उसे मजहबी वो कह लें आपके तादाद में कम लोग हैं, तो उनकी ज़िंदगी कैसे बेहतर बनाई जा सकती है, क्या मशवरे दे सकते हैं उसके लिए, क्या ख्वाहिश है आपकी?
अच्छा, आपके जो है सवाल को मैं टू पार्ट में ले लेता हूँ। पहला वाला पार्ट ये है कि मैं बिल्कुल एग्री करता हूँ, माइनॉरिटी कोई भी नहीं है। ये अगर डेमोक्रेसी है और थियोक्रेसी नहीं है, अगर पाकिस्तान डेमोक्रेसी है तो हर कोई बराबर है। हम जितना जो है ट्राइबलिज्म की तरफ जाते जाएंगे, आइडेंटिटी पॉलिटिक्स की तरफ चले जाते रहेंगे कि ये मेजोरिटी, ये माइनॉरिटी, ये सिंधी, ये बलोची वगैरह वगैरह, उतना आगे ये हमेशा ये डिवाइड होती चली जाएगी। तो अगर ये डेमोक्रेसी है, वन वोट वन पर्सन, तो इसमें हमें कोई बीच में जो है कोई डिस्क्रिमिनेशन नहीं होगी। लेकिन हमारे कॉन्स्टिट्यूशन के लिए पाकिस्तान, मुझे नहीं लगता कि कायदे आजम ने इसको थियोक्रेसी बनाने के लिए इसको बनाया था। उन्होंने एक इस्लामी मुल्क मुसलमानों के लिए जरूर बनाया था, बट ये पाकिस्तानियों के लिए मुल्क था और उन्होंने इसको थियोक्रेसी कभी बनाने की कोशिश नहीं की थी। अच्छा, दूसरा आपके पॉइंट पे सवाल आता है कि माइनॉरिटी को बेहतर क्यों बनाया जाए। मैं बिल्कुल हकीकत बात बोलूंगा, एजुकेशन के दरवाजे हर किसी के लिए खुले हैं
जी,
अपॉर्चुनिटीज के दरवाजे हर किसी के लिए खुले हैं। और मैं ये समझता हूँ कि मेरी ऑब्जर्वेशन है और मैं इसे डिबेट भी कर सकता हूँ कि हमारी माइनॉरिटी तालीम को जो अवेलेबल टूटी फूटी जो भी अपॉर्चुनिटीज अवेलेबल हैं उनको माइनॉरिटी हम उसको प्रॉपर तरीके से अवेल करने की नहीं कोशिश करते, ये हमारा एक ड्रॉबैक है। दूसरा, मैं माइनॉरिटी हूँ आप मेजॉरिटी हैं, हम दोनों को ही एक बिजनेस मॉडल बनाएं और एक प्रोडक्ट क्रिएट करें, आप में या मेरी जिसकी प्रोडक्ट ज्यादा मार्केटेबिलिटी और सेलेबिलिटी होगी, बिकने के काबिल होगी, वो बेचेगा। पाकिस्तान में मैं ये समझता हूँ कि हैंड फीड नहीं करना चाहिए, कि फीडर के साथ किसी माइनॉरिटी को अगर आप पिलाना शुरू कर दें, हैंड फीड करना शुरू कर दें, तो उससे जो एक नेचुरल इर्तकाई अमल आता है कि लोग अपने आप को बेहतर प्रोडक्टिव बनाते हैं, वो टूट जाएगा। तो मैं ये समझता हूँ कि अपॉर्चुनिटी सबके लिए अवेलेबल हैं और इसमें एजुकेशन से ही से स्टार्ट होना है। एजुकेशन हम स्टार्ट करेंगे तो इसके बाद आगे की हम डिस्कशन कर सकेंगे कि अब आगे और क्या करना है। तो मैं इस पर ज़रूर ये आखिर अपने आप को रिइटरेट करता हूँ कि एजुकेशन में माइनॉरिटी अवेलेबल अपॉर्चुनिटीज़ को उस तरीके से हासिल अवेल नहीं करती और उससे फ़ायदा नहीं उठाती, और ये करने के बाद ही फिर हम आगे जो है इसकी और गहराई में जा सकते हैं कि इस हासिल की हुई तालीम से फ़ायदा उठाने के लिए और क्या किया जाए।
ठीक है, बहुत बहुत शुक्रिया फिशल बिन खालिद, हमसे बात कर रहे थे, बहुत आपने बहुत अच्छे तरीके से अपना मौकफ और अपने ख्यालात से हमें आगाह किया, हम बहुत शुक्रगुजार हैं आपके। हम आज बात कर रहे हैं कायदे आज़म की 11 अगस्त की तकरीर और पाकिस्तान में अकलियतों को हासिल हकूक और उनको सूरत हाल के बारे में। इसके लिए हमने अभी फिशल बिन खालिद से बात की जो पाकिस्तान के वाहिद एलानिया यहूदी हैं, उन्होंने इसका इजहार किया और अब इस बारे में बताया कि उनके क्या ख्यालात हैं। पाकिस्तान में माइनॉरिटी तमाम शहरियों को बराबर के हकूक हासिल होने चाहिए, लेकिन उनका कहना है कि उन्होंने इसलिए ये ऐलान किया, इसलिए लोगों को बताया कि ताकि पाकिस्तान में अक्सरियती मजहबी इकाई को जो दूसरे लोगों के बारे में खदशात हैं और वो साजिशी थ्योरीज पे यकीन करने लगते हैं कि पूरी दुनिया शायद उनके ख़िलाफ़ है, उन्हें तबाह करना चाहती है, तो वो ख्यालात तब्दील करें और उन्हें बताएं کہ کوئی شخص کوئی گروپ برا نہیں ہوتا، بلکہ کچھ شخصیات بری ہو سکتی ہیں، کچھ لوگ غلط ہو سکتے ہیں، لیکن اس کے لیے سب کے خلاف نہیں ہو جانا چاہیے. اور جو مائنورٹیز ہیں کسی بھی لحاظ سے، مذہبی حساب سے یا نسلی حساب سے، لسانی یعنی زبان کے اختلاف کی بنیاد پر، تو انہیں مکمل حقوق حاصل ہونے چاہیے، ملک کے تمام لوگ برابر ہیں. ہمیں حاشر ابن شاہ صاحب نے جوائن کر لیا ہے، استاد ہیں، دانشور ہیں، رائٹر ہیں. بہت شکریہ حاشر صاحب. ہم آج گفتگو کر رہے ہیں قائد اعظم کی 11 اگست کی تقریر اور اس کے بعد ہمارے آئین میں جو اقلیتوں کو حقوق حاصل ہیں اور سماجی زندگی میں جو انہیں مسائل درپیش ہیں اس بارے میں. تو اب ڈاکٹر اشوک کمار ہمارے سینیٹر ہیں، ان کا تو خیال ہے کہ پاکستان میں سب حقوق حاصل ہیں، سب حالات ٹھیک ہیں، کہیں کہیں کوئی تھوڑا بہت مسئلہ جیسے فورس کنورژن کا ہے وہ ہے، لیکن باقی ملک کے حالات بالکل ٹھیک ہیں. آپ یہ بتائیں کہ 11 اگست کی تقریر کے بعد اگر قائد اعظم کی زندگی میں آئین بن جاتا تو وہ کیسا ہوتا؟ کیا اس میں تمام شہری برابر ہوتے؟
دیکھیے، اب یہ تو لوگ ان کے سے بہت سارا پانی بہ گیا ہے. قائد اعظم کی زندگی میں کیا ہوتا اور کیا نہ ہوتا اس بارے میں تو مختلف اندازے ہی لگائے جا سکتے ہیں. تو قیاس آرائی اور خیال آرائی کے گھوڑے دوڑانے کے بجائے اگر یہ دیکھ لیا جائے کہ آج کی زمینی حقیقت کیا ہے تو میرا خیال ہے وہ زیادہ مناسب ہوگا. 11 اگست کی تقریر کا حوالہ آپ جب بھی دیتے ہیں، آپ کو پتا ہے کہ ہمارے بہت سے اور دوست ہیں، بہت سی اور تقریروں کے حوالے جو ہیں وہ لے آتے ہیں، جہاں پہ ان کا خیال یہ ہوتا ہے کہ بہت سی چیزیں ایسی ہیں جو کنٹرڈکٹری ہیں. وہ الگ بات ہے کہ کچھ تقریریں سیاسی ہیں اور ایک تقریر جو ہے وہ غیر سیاسی سمجھی جا سکتی ہے یا وہ آئین ساز سمجھی جا سکتی ہے، تو ایک مختلف بحث ہے. لیکن آج کا جو پاکستان ہے، یہ قائد اعظم کی 11 اگست 1947 کی تقریر کی بنیاد پر بنا ہوا پاکستان نہیں ہے. یہ قرارداد مقاصد والا پاکستان ہے، یہ 1956 کے آئین والا پاکستان ہے، یہ 1973 کے آئین والا پاکستان ہے، یہ 1974 میں کی گئی اب اسے کیا کہیں گے، جو آئین میں جو دفعات داخل کی گئی، یہ وہ والا پاکستان ہے جس میں میرا جو خیال ہے ڈاکٹر رمیش جو ہیں وہ ظاہر ہے ان کی اپنی مجبوریاں ہیں اور وہ اپنا خیال اور اپنی رائے رکھنے میں بھی آزاد ہیں. بٹ میرا خیال ہے کہ یہ جو پاکستان ہے جسے ہم اسلامی جمہوریہ پاکستان کہتے ہیں اور جہاں قرارداد مقاصد جو ہے وہ متعین کرتی ہے کہ آپ کا راستہ کیا ہے، یہ وہ پاکستان ہے جس کی ڈیفینیشن شاید سب سے بہتر ڈاکٹر اسرار احمد کیا کرتے تھے. یہ وہ کہتے تھے کہ پاکستان میں اقلیتیں جو ہیں وہ دوسرے درجے کی شہری ہوں گی، وہ ضمنی ہوں گی، ان سے آپ کو ٹیکس لینا چاہیے، ان سے آپ کو جزیہ لینا چاہیے، ان کو کبھی بھی پہلے درجے میں آپ رکھ نہیں سکتے. اور زمانی حقیقت بھی بہرحال آپ کو یہی بتاتی ہے کہ ایسا ہی ہے. مثال کے طور پہ اگر آپ دیکھ لیجئے، ہمارے یہاں توہین مذہب کا قانون موجود ہے، اس میں بے شمار لوگوں کو سزائیں ہوئی، بے شمار لوگ جیل میں گئے. لیکن مجھے یاد نہیں پڑتا، یہ تو مجھے نظر آتا ہے کہ بہت سے عیسائی جو تھے ان کو قید بھی ہوئی، سزا بھی ہوئی، اس سے آگے بھی بات چلی گئی، بہت سے لوگ مارے بھی گئے اس چکر میں. لیکن مجھے یہ کبھی یاد نہیں کہ نیدا گنبد جو لاہور میں جو سنہری کلس والا مندر تھا جب وہ گرایا گیا تو اس سلسلے میں کسی مسلمان کو کوئی سزا ہوئی ہو. کبھی جو احمدیوں کی کوئی عبادت گاہ گرانے کے اوپر کسی کو کوئی سزا سنائی گئی ہو. عیسائیوں کے جو مقدسات ہیں جن کی بے حرمتی بہت سی دفعہ ہوئی ہے اس سلسلے میں کچھ، تو آپ کو نظر آتا ہے کہ دیا جو ہے وہ ایک طرف بہی جا رہی ہے اور دوسری طرف اس کا رخ نہیں ہے. تو زمینی حقیقت تو یہ ہے کہ اقلیتوں کے ساتھ ہم نے کوئی اچھا سلوک نہیں کیا، یہ بنیادی حقیقت ہے. اور آئین میں کوئی ایسا تحفظ جو ہے، اب آئین وہ گیا صاحب نے کہا تھا کہ کاغذ کا ٹکڑا ہے، شاید میرا خیال ہے انہوں نے اس پہ آسد افریقی کہا تھا، تو اس میں لکھی ہوئی باتیں بہت سی ہیں لیکن ہم انہیں کاغذ کے ٹکڑے سے زیادہ اہمیت جو ہے وہ نہیں دیتے. تو زمین پہ آپ کیا سلوک کرتے ہیں وہ آپ کے بھی سامنے ہیں، میرے بھی سامنے ہیں، امپیریکل ایویڈنس ہم دیکھ رہے ہوتے ہیں. تو میرا تو نہیں خیال کہ اس پاکستان میں اقلیتوں کے ساتھ جو سلوک ہونا چاہیے تھا وہ ہوا. جو قرارداد مقاصد یا جو 1974-1973 کے اندر جو چیزیں طے کر دی گئی تھی اور جس طرح طے کر دی گئی تھی وہ اس کے حساب سے شاید ٹھیک ہی ہو رہا ہے.
اچھا، بھٹو کی جو پیپلز پارٹی ہے وہ ہمیشہ اقلیتوں کے لیے براہ راست انتخاب کی بات کرتی ہے، انہیں پارلیمانیں پہنچاتی بھی ہے. میرا خیال ہے اس وقت بھی اگر 4 لوگ ہونے چاہیے تو 7 پہنچے ہوئے سینٹ میں. پھر بھٹو صاحب نے ایک مذہبی اکائی کے خلاف ترمیم کیوں کی، مطلب ظاہر ہے ہم جانتے ہیں احمدیوں کے خلاف کی، تو کیا بھٹو صاحب جیسے لبرل بھی برابری پہ یقین نہیں رکھتا تھا؟
سر مسئلہ یہ ہے کہ یہ آپ کے جو، مجھے یقین ہے کہ بھٹو صاحب شاید یقین رکھتے ہیں اس بات کے اوپر. ونس اگین یہ شاید ہمارے دور سے پہلے کی باتیں ہیں، جب میں بہت چھوٹا تھا اس وقت، آپ کی بھی وہی عمر ہوگی, لیکن مجھے لگتا یہ ہے کہ اگر آپ تاریخ کا مطالعہ کریں تو آپ کو لگتا یہ ہے کہ سب سے جو اہم چیز کسی وقت ایک حکمران کے لیے بن جاتی ہے وہ اس کا اقتدار بن جاتا ہے. اس اقتدار کو بچانے کے لیے وہ بے طرح کے سمجھوتے جو ہے وہ کرنے کو تیار ہوتا ہے. وہ چاہے جمعے کی چھٹی کا سمجھوتا ہو, چاہے وہ شراب پہ پابندی کا سمجھوتا ہو, چاہے وہ اقلیتوں کے حوالے سے ایک ایسا بل پاس کرنے کا سمجھوتا ہو جو انسانی حقوق کی بنیادی طور پر خلاف ورزی ہے. عقیدے کا فیصلہ پارلیمان کو نہیں کرنا, یہ خدا اور انسان کے بیچ کی بات ہے. اس میں آپ کے اور میری رائے کچھ بھی ہو سکتی ہے, لیکن یہ دنیا میں پہلی دفعہ ہوا کہ کسی پارلیمان نے فیصلہ کیا کہ کون کیا عقیدہ رکھ سکتا ہے. تو وہ اقتدار کو بچانے کے لیے ہمارے حکمران ایسے سمجھوتے کرتے آئے ہیں, اور پھر اس کا خمیازہ جو ہے وہ نسلیں بھگتتی ہیں, تو ہم بھگت رہے ہیں.
اچھا, پاکستان کی اقلیتیں کیوں احتجاج نہیں کرتی یا میڈیا ان کی بات نہیں سنتا؟ مطلب کئی ایسی چیزیں ہوتی ہیں جس پہ جو یعنی ان اس کمیونٹی سے تعلق نہیں بھی رکھتے ان کا بھی خون کھول جاتا ہے. مطلب یہ فورس کنورژن کی بات ہے یا جیسے وہ بھٹا مزدوروں کو قتل کر دیا گیا تھا میاں بیوی کو, تو کیوں پھر یہ اس طریقے سے آواز نہیں اٹھتی جیسے شور مچانا چاہیے کہ ناانصافی ہوئی ہے؟
سر دیکھیے, اس میں دو تین مسائل ہیں. پہلی وجہ یہ کہ اقلیتوں کی تعداد بہت کم ہے. مطلب جب پاکستان تقسیم ہوا تو آپ کو معلوم ہے کہ اقلیتوں کی تعداد جو ہے یہ فیصد تعداد وہ کافی زیادہ تھی. ظاہر ہے بنگلہ دیش کے الگ ہونے کے بعد ہندوؤں کی ایک بڑی تعداد جو ہے اس طرف چلی گئی. اس کے بعد بہت سے لوگ, یا ابھی آپ کے علم میں ہے کہ ہندو کمیونٹی کے بے شمار لوگ ہجرت کر گئے. پارسی کمیونٹی جو کراچی میں تھی وہ یہاں سے چلی گئی, ہجرت کر کے چلی گئی. یہودی بھی کچھ افراد تھے, ظاہر ہے اب ایک یہودی شاید پورے پاکستان میں موجود ہے, وہ بھی موجود نہیں ہے. تو آپ کو یہ نظر آتا ہے کہ لوگوں کو یہاں سے بھاگنا پڑ رہا ہے, یہ تو آپ کو نظر آ رہا ہے. تو جب بھاگنا پڑ رہا ہے تو اس کی وجہ یہ ہے کہ ایک تو یہ ہو کہ ظاہر ہے ان کی تعداد کم ہوتی جا رہی ہے, اور دوسری وجہ یہ کہ انہیں یقین ہے کہ یہاں انصاف ملنے کی توقع جو ہے ان کے پاس نہیں ہے. اور اصل بات یہ ہے کہ احتجاج آپ اس وقت کریں گے ان سے احتجاج کا کوئی نتیجہ برآمد ہونے کی کوئی توقع ہو. مسئلہ یہ ہے کہ آپ نے اور میں نے گوجرا کے, یوہنا آباد کے, جوزف کالونی کے, گجرات کے, یہ قصے ہم دیکھ چکے ہیں سارے, ہماری آنکھوں کے سامنے ہیں. تو وہاں آپ کو نظر آ گیا ہے کہ احتجاج کرنے کا انجام کیا ہو سکتا ہے. تو اس کے بعد جان سے زیادہ قیمتی تو کوئی چیز نہیں ہوتی نا. تو اس کے بعد آپ جو اکثریت ہے جو آپ کو یہ کہہ رہی ہے کہ آپ چپ کر کے بیٹھے اور جو ہم کہہ رہے ہیں وہ صحیح ہے, تو آپ وہ مان لیتے ہیں, ان کی ہاں میں ہاں ملاتے ہیں, ہاں میں ہاں نہیں ملائیں گے, تو جان کا خطرہ ہے. تو اصل ایشو یہ ہے کہ ابھی آپ نے فیصلہ کرنا ہے کہ حقوق چاہیے کہ جان چاہیے. تو جان کی امان ملے گی تو کوئی حقوق کی بات کرے گا؟ جان کی امان تو پہلے دے دیجیے اقلیتوں کو.
آپ کے خیال میں پاکستان کے لیے اصل ماڈل کون سا ملک ہے؟ مطلب سعودی عرب جیسی مذہبی بادشاہت ہے, ایران جیسی تھیوکریسی ہے, یا ترکی جیسا سیکولر ملک ہے, یا ہم کوئی نئی چیز ہم بنا بیٹھے ہیں؟
سر میرا تو خیال یہ ہے کہ ہم اب خیر بہت کنفیوز رہے ہیں. مطلب اسلامی جمہوریہ پاکستان کا لفظ ان اٹ سیلف ڈپکٹس اے کنفیوژن. میں بہت پیچھے نہیں جانا چاہتا کہ تقسیم دیکھیں, بنیادی طور پہ ہم دو قومی نظریے کو ابھی بھی ایک اصول کے طور پہ لے کے چلتے ہیں. اب اگر دو قومی نظریہ اصول ہے تو دو قومی نظریے کے تحت تو ہر ایسا شخص جس کا عقیدہ دوسرے سے مختلف ہے اس کو ایک مختلف جغرافیائی وحدت چاہیے. تو ایک ایسا ملک جو دو قومی نظریے کے اوپر چلتا ہو, آپ مجھے بتائیے کہ 15 اگست 1947 کے بعد سے اس کی کیا عقلی یا کیا انتظامی توجیہ رہ جاتی ہے اور آپ اسے پروپگیٹ کرتے چلے جا رہے ہیں. تو دو قومی نظریے کے تحت آپ سیکولر ملک کیسے بنائیں گے؟ میری تو سمجھ سے باہر ہے. اسلامی ملک کا جہاں تک سوال ہے تو اسلامی ملک کا مسئلہ سب سے بڑا پھر یہ آ جاتا ہے کہ آپ سواد اعظم کا اسلام لے کے چلیں گے, آپ اہل تشیع کا اسلام لے کے چلیں گے, آپ دیوبندی اسکول آف تھاٹ کو پریفر کریں گے, یا جس کی لاٹھی اس کی بھینس جو ہے وہاں پہ چلے گی. تو یہ بڑے مسائل ہیں. تو اگر بنیادی طور پہ تو میں ایک بنیادی طور پہ ایک سیکولر ریاست کے حق میں ہوں, لیکن اس کے لیے جتنی جس طرح کی راہ ہموار کرنی چاہیے تھی, جس طرح کی زمین بنانی چاہیے تھی, وہ زمین بنانے میں ہم ناکام رہے ہیں. اور ظاہر ہے 70 سال میں بہت سا ایسا مواد, ایسا نصاب اور ایسی تعلیم ہم اپنی نسلوں کو دے چکے ہیں کہ اب انہیں اس بات کے اوپر لانا کہ سیکولر ریاست جو ہے وہ مسائل کا حل شاید ہو سکتی ہے بہت مشکل ہے. وہ اب ایک اور ہی کوئی سوچ اور ایک اور ہی نظریہ بنا کے بیٹھے ہیں جس کی قیمت انہوں نے بہت زیادہ دے چکے ہیں. یہ مطلب آپ کے اور میرے دونوں کے علم میں ہے کہ ہم نے لاشوں کی صورت میں قیمت چکائی ہے, لیکن اس کے باوجود اب کوئی اس کو سننے کو اور اس پر بات کرنے کو تیار نہیں ہے, اور آپ کے فتوے जारी हो जाते हैं, अगर आप उस पर बात करें तो फिर तो बड़ा मुश्किल हो जाएगा कि आप आगे कैसे बढ़ सकते हैं।
अच्छा, अगर हम चलें सोचते हैं कि मसाइल तो हैं लेकिन हमें कहीं ना कहीं कभी ना कभी हल की तरफ जाना है, तो आपके ख्याल में फिर उसका आगाज़ कैसे होगा? क्या हम अपने निसाब में कोई तब्दीली लाएं, या कुछ राइटर्स मेरे जैसे आप जैसे कुछ हिम्मत करें इस बारे में बोलने की, कुछ एंकर्स बोलें, या सियासतदानों का ये इसमें किरदार है कि वो अवाम राय आमा को किस तरीके से इसके लिए हमवार करें?
सर देखिए, ये जो है ना, ये बड़ी क्लीशेड सी बात है, मैं कोई खास रजाइयत पसंदी इसे मन में रखता नहीं हूँ। मेरा नहीं ख्याल कि ये मसाइल हल की तरफ जा सकते हैं। मेरा ख्याल ये कि मसाइल जो हैं ये बदतरी की तरफ ही जाएंगे और ये मजीद बद से बदतर होते चले जाएंगे। ये मेरी बड़ी सोची समझी राय है। ये कहने को बहुत अच्छा लगता है कि आप लोगों को उम्मीद दिलाइए, कोई थोड़ा बहुत कनूकियत से बाहर निकलिए और बताइए कि ऐसी चीज़ें हल हो सकती हैं और ऐसे हल नहीं हो सकते, लेकिन जो मुझे ज़मीनी हकीकतें नज़र आ रही हैं और जिस तरह लोगों के उनके रवैये नज़र आ रहे हैं उसमें मेरे सामने तो टू बी ऑनेस्ट नहीं है। अगर ये हल कभी निकलना था तो ये हल सिर्फ पॉलिटिकल विल से निकल सकता था और इसका कोई रास्ता नहीं है। पॉलिटिकल विल जिस तरह मुनकसिम है वो आपकी नज़र में है, मेरे आपके लिखने से क्या फ़र्क पड़ेगा? मैं और आप तो लिख ही रहे हैं, हमारे जैसे और बहुत से लोग लिख रहे हैं, लेकिन शायद हमारे जैसे लोग जो हैं वो लिख के दीमक ज़दा निज़ाम को मज़ीद थोड़ी सी तकवीत दे देते हैं और उसका फ़ायदा कोई होता नहीं।
लेकिन हमने तो
बिल्कुल ये ऑनेस्टली आपको बता रहा हूँ, पॉलिटिकल विल मुझे नजर आती नहीं है और जो है वो मुनकसिम है और उसके पास कोई वाज़े लाए अमल नहीं है मौजूद।
क्योंकि हमने हाल में, मैं क्यों ये सवाल कर रहा हूँ, इसलिए कि मैंने हाल में कुछ ऐसे मुजज़े होते हुए देखें, यानी देखें कश्मीर के मामले पर इतने एकदम खामोशी हुई, कहाँ पहले हर हफ्ते और बेशुमार जुलूस निकल आते थे। वो जो खातून आसिया थी उनके लिए इतना ज़बरदस्त मुहिम चली और फिर अचानक वो अदालत से रिहा होकर चली गई और कोई जुलूस जलसे नहीं निकले। यानी इसका मतलब है कि ये पॉजिटिव मामलात भी बास चीज़ों में या नेगेटिव भी कुछ फैसले हो सकते हैं और कोई रद्द अमल नहीं आता।
जी रद्द अमल की हमारी दरअसल मसला ये है कि रद्द अमल की नफ्सियात को आप किस तरह माप रहे हैं। मतलब आसिया बीबी का एक केस जो है वो अपनी जगह, बट जुनैद हफीज साहब भी 7 साल से कैद हैं, उनके लिए अगर ये तब्दीली आनी होती तो ये तब्दीली आपको ओवर द अक्रॉस द बोर्ड नजर आ रही होती। वो किसी एक हिस्से में कहीं तब्दीली आ जाती है जहाँ आप आलमी प्रेशर के आगे या इंसानी हकूक की तंजीमों के आगे कहीं ना कहीं आपको घुटने टेकने पड़ जाते हैं, और ये घुटने टेकना मेरी नज़र में दुरुस्त है एक्चुअली, ये कोई बुरी बात नहीं है। लेकिन आपको पता है कि हमारे यहाँ जो रिएक्शनरी सियासत है उसको कैसे उठाया जाता है, कैसे चलाया जाता है, कौन उसके पीछे होता है, कौन उसको कंट्रोल करता है, तो वो जब जिसको जिस वक्त कंट्रोल करना होता है उसके नज़दीक जाहिर है कोई ना कोई कहीं ना कहीं किसी न किसी तरह के मफादात का सौदा हो रहा होता है। कश्मीर के मामले पर भी आप देख लीजिए, हमें बरसों से एक पाठ पढ़ाया गया, अब वो मौका, लेकिन जब अब बात आई तो वही बात, हम तो यही बात कर रहे थे, बट अब वो वाले लोग जो हॉक्स थे वो भी यही बात करना शुरू हो गए कि अल्लाह की मर्जी और अल्लाह की लाठी और हम जंग तो नहीं कर सकते और ये देखें मत। लेकिन आप ये देखिए कि आपने 70 साल से एक मसले का यरगमाल तो लोगों को बनाया, मतलब इसका मतलब ये है कि हम मुसलसल झूठ बोलते हैं, कभी ना कभी उस झूठ की कली खुल जाती है। ये मोजा होना नहीं है, ये बुनियादी तौर पर झूठ है, कभी ना कभी उसमें बेनकाब हो जाना है, वो हो जाता है अपनी जगह, फिर हम एक नया झूठ शुरू कर देते हैं।
ठीक है हाशिम साहब, बहुत शुक्रिया हमें वक्त देने के लिए। हम कोशिश कर रहे हैं कि आज ये जानने के लिए कायद अजम ने जो तकरीर की थी उनका, उनके जहन में क्या था, क्या उनकी तकरीर के बाद उनके पेश रो और उनके और जो नई नस्लें आईं, यानी तो तीसरी नस्ल आ चुकी है, क्या कुछ सीखा, कुछ आइन में बेहतरी लाए, सब शहरियों को मसावी हकूक दिए। ज़ाहिर कुछ मायूसी भी है और इससे कोई इख्तलाफ नहीं कर सकता। हमें अब राशिद अहमद साहब ने ज्वाइन किया है जो अहमदी हैं, राइटर हैं, और भी यकीन ज़िंदगी गुजारने के लिए कुछ ना कुछ करते होंगे, उनसे मालूम करते हैं। राशिद साहब बहुत शुक्रिया हमें वक्त देने के लिए। हम आज बात कर रहे हैं कायदे आज़म की 11 अगस्त की तकरीर की, ख़ास तौर पर ज़ाहिर कल यौम आज़ादी है और पाकिस्तान सब शहरियों का मुल्क है, लेकिन आप अहमदियों के नुक्ते नज़र से बताएँ कि क्या पाकिस्तान में तमाम शहरी बराबर हैं, सबको मसावी हकूक हासिल हैं, सबके साथ यकसां सलूक होता है? आप कितने मुतमईन हैं, कितने खफा हैं? अगर कोई शिकायत है या अगर कोई खुशी की बात है तो हमसे शेयर करें।
मुबशर अली साहब, बहुत शुक्रिया मुझे अपने प्रोग्राम में शिरकत का मौका देने के लिए।
जी
जहाँ तक ये बात है कि कायदे आज़म की तकरीर और उसके बाद की सूरत हाल के हवाले से, तो मेरे ख्याल अहमदियों की जो सूरत हाल है वो तो बहुत हद तक वाजे है कि अहमदी तो शायद पाकिस्तान में दूसरे, फिर शायद तीसरे दर्जे के शहरियों में शुमार होते हैं, और उनके साथ जो सलूक होता है वो भी शायद उसी तरह का ही सलूक होता है। लेकिन जहाँ तक बतौर एमडी हमारा मामला है तो हमें उसमें जाहिर है शिकवा शिकायत तो शिकायतें तो होती हैं अरबाब इख्तियार से, अरबाब इख्तदार से, रियासत से, लेकिन वहीं पे उम्मीद भी है, अल्लाह ताला की जात से उम्मीद भी है कि शायद आने वाले वक्तों में कोई हालात बेहतर हो जाएं।
तो इससे जब आपके साथ जी आपके साथ इम्तियाजी सलूक अगर होता है तो फिर आपकी वतन के लिए मोहब्बत में कोई कमी तो नहीं आती, या आप मुआशरे को बदलने के लिए आप में नया अज़्म बेदार हो जाता है, क्या उस वक्त फिर जज्बात होते हैं आपके?
आप काइंडली अपना सवाल दोहरा दीजिए, मैं मदद करूंगा, गांव में हूं तो यहां सिग्नल का इशू है, आप काइंडली अपना सवाल दोहरा
जी। मैं सवाल मेरा ये है कि जब इम्तियाजी सलूक होता है तो उससे आपके अपने वतन के बारे में जज्बात हैं उन पे तो फर्क नहीं पड़ता जब जब ऐसा कोई आपके साथ सलूक किया जाता है, या आप सोचते हैं कि नहीं मैंने ये हमने ये मुआशरा बदलना है और उसमें अपने लिए जगह बनानी
है? जी बिल्कुल 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 ऐसे ही है, जो दूसरी आपने बात की है वो उसी से वही हमारा नुक्ता नजर है कि जहाँ तक बन सकता है हम इस माशरे की खिदमत करें, चाहे वो इंसानियत इंसानी हवाले से खिदमत है, चाहे वो सोच बदलने के हवाले से जहाँ तक आप अपना अपनी बात कर सकते हैं कह सकते हैं बच बचा के जितनी, वो हम कोशिश करते हैं कि अपनी बात करें और माशरे में जो है वो जो अदम तवाजुन की जो लहर है और इंतहा पसंदी है उसको टैकल करने की कोशिश की जाए। और दूसरी तरफ जो है वो पाकिस्तान, हम तो ये समझते हैं कि वतन की जो मोहब्बत है वो ईमान का हिस्सा है, ये तो हमें बचपन से तालीम दी जाती है और हम इसी को ही फॉलो करते हैं। तो हर एमडी जो है वो अपनी कोशिश करता है इसी हवाले से कि मुल्क के लिए कोई अच्छा कर सके। उसमें आप डॉक्टर अब्दुल सलाम साहब, जलीफुल्ला खान साहब, ये सारे वो मशाहिर हैं और इसी तरह जिंदगी के हर शोबे में एमडी जो गुजरे हैं उन्होंने अपना नाम पैदा किया है, खासकर मुल्क की और कौम की खिदमत के हवाले से।
ठीक है, अच्छा राशिद साहब,
इस तरह के
राशिद साहब मेरे पास असल में वक्त कम है जी जी, मैं माजत चाहता हूँ, हमारे पास वक्त कम है, मैं बस एक सवाल जल्दी से आपसे करना चाहता हूँ कि अहमदी पार्लियामान के इलेक्शन में हिस्सा नहीं लेते और अपना नुमाइंदा नहीं भेजते, तो हमें ज़रा ये बता दें कि ये जब मुल्क की खिदमत करनी है या लोगों की सोच बदलनी है तो उसके लिए सियासत में हिस्सा लेना तो ज़रूरी है, क्या इस क्या ये इस बारे में सोचते हैं अहमदी कि ये फैसला बदलें अपना?
एमपी सोचते हैं अपना फैसला बदलेंगे, लेकिन उस फैसले से पहले जो है वो रियासत को अपना फैसला बदलना होगा ना। रियासत ने जो इम्तियाजी सलूक इस मामले में खास तौर पे किया हुआ है, जो वोटर लिस्टें जो बनाई हुई हैं जिसमें सारे बाकी तमाम पाकिस्तानियों को एक लिस्ट में रखा हुआ है और इम्तियाजी सलूक करते हुए सिर्फ एमपी को अलग वोटर लिस्ट पर रखा हुआ, वो जिस दिन तफरी खत्म हो गई तो हम जो है वो सियासत हिस्सा लेना शुरू कर देंगे, सियासत में पहले हम हिस्सा लेते रहे, लेकिन उससे पहले पहले सियासत के अलावा जिन जिन मामलों में हम हिस्सा ले सकते हैं बेहतरी के लिए हवालों से वो हम करते हैं।
ठीक है राशिद साहब, बहुत शुक्रिया, मैं बहुत आपका एहसान मंद हूँ, आप गांव में थे और ऐसी जगह पे जहाँ सिग्नल नहीं आ रहे थे, लेकिन हमारी दरख्वास्त पे आपने कुछ वक्त हमें दिया, किसी और मौके पे मज़ीद आपसे इस बारे में बात करेंगे।
मैं आपका बहुत बहुत शुक्रगुजार हूँ, आपका वॉइस ऑफ अमेरिका का वॉइस जिन्होंने जो है वो इस हवाले से मौका दिया, बहुत शुक्रिया,
थैंक्स अ लॉट। हम कल पाकिस्तान का यौम आज़ादी है, इस मौके पे हमने सोचा कि कायदे आज़म की 11 अगस्त की तकरीर और पाकिस्तान में माइनॉरिटीज़ की जो सूरत हाल है उस बारे में बात करें, कुछ माइनॉरिटीज़ के ताल्लुक रखने वाले लोगों से, उनके नुमाइंदों से और दानिश्वरों से हमने बात की, और मजमू तौर पे तो ज़ाहिर है पाकिस्तान एक ऐसा मुआशरा है जहाँ सबके लिए जगह है, लेकिन कहीं कहीं फॉल्ट लाइंस हैं, हर मुआशरे में होती हैं और उन्हें बेहतर करने के लिए कोशिश की जानी चाहिए अक्सरियती ग्रुप की तरफ से भी और अकलियतों की तरफ से भी। इसी उम्मीद के साथ हम आज का प्रोग्राम ख़त्म कर रहे हैं कि पाकिस्तान का मुस्तकबिल अच्छा है, रोशन है और यौम आज़ादी पर सब लोग मिलकर खुशी मनाएंगे, और इसी के साथ हमारे प्रोग्राम का वक्त आज ख़त्म हुआ। मुबशिर अली ज़ादी को इजाज़त दीजिए, हमारे प्रोड्यूसर थे अंजुम हैरल गिल और स्टूडियो इंजीनियर थे पीट हंडले।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں۔
پاکستان میں ریئل اسٹیٹ انڈسٹری میں جدید ٹیکنالوجی کا استعمال، خصوصی رپورٹ کے ساتھ میں ہوں یاسمین جمیل۔ پاکستان میں گھروں اور عمارتوں کی تعمیر اور خرید و فروخت کو بہتر بنانے اور پاکستان میں ریئل اسٹیٹ بزنس میں جدید ٹیکنالوجی کے استعمال سے انڈسٹری کو ایک نئی جہت فراہم کرنے کے لیے حال ہی میں اسلام آباد میں قائم ایک ادارے معمار نے اہم پیش رفت کی ہے۔ وائس آف امریکہ سے گفتگو کرتے ہوئے معمار کے کو فاؤنڈر محمد نقی اعجاز نے بتایا کہ یہ ٹیکنالوجی ترقی یافتہ ملکوں میں پہلے سے موجود ہے، لیکن پاکستان کی ریئل اسٹیٹ انڈسٹری میں اس کا اطلاق ابھی تک شاذ ہی ہوا ہے۔ ان ٹیکنالوجیز کی وضاحت کرتے ہوئے انہوں نے کہا،
دو ٹیکنالوجیز ہم استعمال کرتے ہیں، پہلی کا نام ورچوئل ریئلٹی ہے جس کو شارٹ میں وی آر کے نام سے جانا جاتا ہے، اور دوسری ٹیکنالوجی ہم استعمال کریں اس کا نام آگمنٹڈ ریئلٹی ہے جس کو شارٹ میں اے آر کے نام سے جانا جاتا ہے۔ ان دو ٹیکنالوجیز کو استعمال کر کے ہم جو بننے والی بلڈنگ ہوتی ہے اس کو آپ کی جو بننے والی سائٹ ہوتی ہے کنسٹرکشن سائٹ اس پر جا کے دکھاتے ہیں۔ ہوتا کچھ یوں ہے کہ اگر آپ کا ایک گھر بننے والا ہے مثلاً، آپ اپنا ایک اسمارٹ فون لے کر جائیں گے اس پلاٹ پر جہاں پہ آپ کا گھر بننے والا ہے، وہاں پہ اپنے اسمارٹ فون کا کیمرہ کھولیں گے اور جس خالی پلاٹ پہ آپ کا گھر جس جگہ پہ بننا ہے وہاں پہ اصلی سائز میں آپ کو بنا ہوا گھر بنے ہونے سے پہلے نظر آ جائے گا۔
محمد نقی اعجاز نے کہا کہ اس ٹیکنالوجی کے استعمال سے مکان اور عمارتیں خریدنے والوں اور فروخت کرنے والوں دونوں کو فائدہ ہو رہا ہے۔
اس کا فائدہ کچھ اس طرح ہوتا ہے کہ آپ دیکھ سکتے ہیں کہ آپ کا گھر بننے کے بعد کیسا لگے گا، آپ نے اگر اس میں کوئی چینجز کرانے ہیں وہ آپ اسی وقت کرا سکتے ہیں، آپ کی کنسٹرکشن کاسٹ بچ سکتی ہے۔ اس کا گھر بننے والا ہوتا ہے اس کو یہ فائدہ ہوتا ہے کہ وہ اپنی مرضی سے اسی وقت فرنیچر چینج کر سکتا ہے، کوئی اس کو ٹائلیں پسند نہیں آ رہی ہیں وہ ٹائلیں چینج کر سکتا ہے، کوئی رنگ چینج کرنا ہے وہ رنگ چینج کر سکتا ہے۔ اسے ان کو یہ فائدہ ہوتا ہے کہ ان کا ایک ان پٹ ڈیزائن میں آ جاتا ہے، اور اس میں جو بلڈرز ہیں جو کہ ریئل اسٹیٹ ایجنٹس ہیں ان کو یہ فائدہ ہوتا ہے کہ انہوں نے یہ ڈیزائن یا یہ جو گھر ہیں وہ بننے سے پہلے بیچنے ہوتے ہیں، تو جو کسٹمر ان کے پاس گھر خریدنے آتا ہے وہ جب بنا ہوا گھر دیکھ سکتے ہیں بننے سے پہلے، تو ان کا خرید و فروخت میں آسانی ہو جاتی ہے، وہ اس کو بہتر طریقے سے سمجھ سکتے ہیں، اور جو سیل کر رہا ہوتا ہے اس کو یہ فائدہ ہوتا ہے کہ اس کا جو گھر بیچنے والا ہے وہ آسانی سے بک بھی جاتا ہے، اس کی کنسٹرکشن بھی زیادہ ایفیشینٹ ہو جاتی ہے۔
انہوں نے کہا کہ ان کی ایپ کوئی ایسی ایپ نہیں جو عام پلے اسٹور یا ایپ اسٹور پر اوپن رکھی جائے۔
ہماری جو ایپ ہے وہ ایسی ایپ نہیں ہے کہ ہم اس کو پلے اسٹور پہ یا ایپ اسٹور پہ ہر ایک کے لیے اوپن رکھیں، جو ہمارے اسپیسیفائڈ کلائنٹس ہوتے ہیں ان کو انہی کی ایپ دے دی جاتی ہے اور ان کی ایپ میں ان کے سارے کلائنٹس کا ڈیٹا ہوتا ہے۔ ہمارے جو کلائنٹس ہیں وہ کنسٹرکشن بلڈرز ہوتے ہیں۔
انہوں نے کہا کہ اوورسیز پاکستانیوں کو بھی ان کی ایپ کے ذریعے پاکستان کے ریئل اسٹیٹ انڈسٹری میں سرمایہ کاری کا بہتر موقع فراہم کیا جائے گا۔
اوورسیز پاکستانی جو پاکستان میں انویسٹ کرنا چاہتے ہیں وہ بھی اس کا بہت اچھے سے استعمال کر سکتے ہیں کہ یہاں پہ جو پراپرٹی ہے وہ اس کو آرام سے دیکھ سکتے ہیں، اس کی کنسٹرکشن کو اوور لک کر سکتے ہیں، اور بیسکلی ہم لوگ فیوچر میں یہ والی چیز بھی لا رہے ہیں کہ اوورسیز پاکستانیز نے اگر کوئی انویسٹمنٹ ان ٹرمز آف ریئل اسٹیٹ پاکستان میں کرنی ہے تو ہم ان کو بھی ہیلپ کریں اس کے تھرو۔
موجودہ حکومت کے 50 لاکھ گھروں کی تعمیر میں اس ٹیکنالوجی کے استعمال کے امکان اور اس کے فائدوں پر روشنی ڈالتے ہوئے محمد نقی نے کہا،
دیکھیں جو 50 لاکھ گھر بننے ہیں اگر آپ بننے سے پہلے دیکھ لیں کہ یہ والا گھر بننے سے پہلے کیسا لگے گا، اور اگر کوئی ایسی چیز ہے جو بننے کے بعد جو ہے وہ توڑنا مشکل ہوگی، اس سے پیسے زیادہ لگیں گے، تو اچھا ہے کہ اگر کوئی نقص اس میں ہے وہ ڈیزائن کے سٹیج میں ہی بہتر ہو جائے، تو ایک تو آپ کی کنسٹرکشن کاسٹ بہت بچے گی، دوسرا آپ کی کنسٹرکشن تھوڑی تیز ہو جائے گی کیونکہ آبویسلی گورنمنٹ نے اپنے 5 سالوں کے اندر اندر یہ 50 لاکھ گھر مکمل کرنے ہیں، تو جو ایفیشنسی ہے کام کی وہ انکریز ہو سکتی ہے اور جو اس پہ کاسٹ لگنی ہے وہ کم ہو سکتی ہے۔
ریئل اسٹیٹ انڈسٹری میں ٹیکنالوجی کی اہمیت پر روشنی ڈالتے ہوئے اعجاز نقی نے کہا،
جو ٹرینڈز بدل رہے ہیں لوگ آرکیٹیکچرل ڈیزائننگ کی طرف آ رہے ہیں، چونکہ جب بھی کسی کو بھی کوئی بھی گھر بنوانا ہے یا کوئی عمارت کھڑی کرنی ہے تو اس کا جو نقشہ ہے وہ ایک آرکیٹیکٹ نے ہی بنوانا ہے، اور آرکیٹیکٹس جو ہیں ان کو ٹیکنالوجی کی طرف آنا چاہیے، اس میں ہم بھی تھوڑا کام کر رہے ہیں۔ جس طرح یہ آگمنٹڈ ریئلٹی کا استعمال ہم لوگوں نے شروع کیا ہے، ہم لوگ باقی آرکیٹیکٹس کے پاس بھی جاتے ہیں، ان کو بتاتے ہیں کہ کس طرح ایفیشینٹ کیا جا سکتا ہے آرکیٹیکچرل پریکٹس کو ٹیکنالوجی استعمال کر کے، کیونکہ پاکستان میں ٹیکنالوجی آرکیٹیکچر میں بہت لیٹ آتی ہے، باہر کی دنیا میں پہلے آ جاتی ہے، پاکستان میں کچھ دیر بعد آتی ہے، تو ایک تو وہ برج ہم کریٹ کر رہے ہیں کہ ٹیکنالوجی کو پاکستان میں فروغ کیا جائے, پھر آرکیٹیکٹس کو اویئرنیس دینا کہ ان کو بھی ٹیکنالوجی میں اتنا ہی آگے ہونا چاہیے جتنے باقی شعبوں کے لوگوں کو ہونا چاہیے.
یہ تھے پاکستان میں ریئل اسٹیٹ انڈسٹری میں جدید ٹیکنالوجی کے استعمال سے اسے ایک نئی جہت فراہم کرنے والی اسلام آباد کی ایک کمپنی میمار کے کو فاؤنڈر محمد نقی اعجاز. یاسمین جمیل, وائس آف امریکہ, واشنگٹن.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.